आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास।
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको सम्पूर्ण चित्र। कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड।
नमस्कार, आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। म सुजाता कार्की। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आयुषियानको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। विश्व वातावरण सुविधा जेपको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो। यो कार्यक्रम तपाईँले इमेज एफएम प्रदेश नम्बर 1 रेडियो तमोर, प्रदेश नम्बर 2 रेडियो छिन्नमस्ता, प्रदेश नम्बर 3 रेडियो सैलुङ, गण्डकी प्रदेशबाट रेडियो बाराही, प्रदेश नम्बर 5 रेडियो मदन पोखरा, प्रदेश नम्बर 6 अर्थात् कर्णाली प्रदेशबाट रेडियो कर्णाली र 7 नम्बर प्रदेशमा रेडियो महाकालीबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्दै आइराख्नु भएको छ। अघिल्लो वर्षदेखि सुरु गरिएको आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रम सकिन अब केही अङ्क मात्रै बाँकी छ। यसर्थ अबका बाँकी अङ्कहरूमा हामी कार्यक्रममा के विषयहरू समेटिए त त्यसको पुनः स्मरण गराउन चाहन्छौँ। कार्यक्रमको पहिलो भागमा हामीले जैविक विविधताको महत्त्व र यस सम्बन्धी छोटो जानकारी राखेका थियौँ। वन तथा वातावरण विज्ञ डाक्टर कृष्ण चन्द्र पौडेलसँग जैविक विविधतामा केन्द्रित भएर यस अङ्कमा कुराकानी गरिएको थियो। कार्यक्रमको दोस्रो अङ्कमा हामीले आनुवंशिक स्रोतको बारेमा जानकारी दिनुको साथै तिनको उपयोगबाट हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धिको बारेमा चर्चा गरेका थियौँ। यस अङ्कमा हामीले आनुवंशिक स्रोतको बारेमा केन्द्रित रहेर तत्कालीन समयका वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकालसँग कुराकानी गरेका थियौँ।
नेपालमा पाइने वन, वन्यजन्तु, वनस्पति, जैविक विविधता, यसमा सूक्ष्म जीवजन्तुदेखि लिएर ठुल्ठुला जनावरहरू, बाघ भालु गैँडासम्मका वन्यजन्तु र वनस्पतिहरूको एउटा वंशले अर्को वंश उत्पादन गर्न सक्ने प्रजातिमा हुने क्षमता हो। साधारण बोलीचालीमा छोराछोरी, नाति नातिना उत्पादन गर्ने भने जस्तै प्रत्येक प्रजातिहरूले वंश उत्पादन गर्ने गुणलाई यो आनुवंशिक स्रोत भनेर बुझ्नु पर्दछ। विभिन्न संस्थाहरूले फाइदा लाभहरू लिइरहेको अवस्थामा त्यो लाभहरूलाई उत्पादन गर्ने त्यसको स्वामित्व भएको व्यक्ति, समुदाय, संस्था वा देशलाई पनि त्यसको लाभहरू उपलब्ध गराउनु पर्दछ भनेर अन्तर्राष्ट्रिय कानुनहरू बनिरहेको अवस्थामा यदि हामीले नेपालमा भएका वन्यजन्तु र वनस्पतिहरूको पनि अभिलेखीकरण गरेनौँ र यिनीहरूलाई चाहिँ एउटा कानुन बनाएर संस्थागत गरेनौँ भने भोलिका दिनहरूमा नेपालबाट उत्पादन हुने वनस्पति, वन्यजन्तु अथवा तिनीबाट उत्पादन हुने वस्तु र सेवाहरूमा नेपालीहरूको हक नरहन पनि सक्छ। त्यो हक स्थापित गर्नको लागि हामीले यो क्षेत्रमा काम गर्नुपर्ने हुन्छ। प्रकृतिको चाहिँ जैविक विविधता छ, त्योसँग सम्बन्धित ज्ञान, सिप र त्यो स्रोतबाट उत्पादन हुने आनुवंशिक स्रोतमा नेपाल र नेपालीको हक स्थापित गर्नको लागि आनुवंशिक स्रोतको बारेमा बुझ्न, बुझाउन र यसलाई संस्थागत गर्नु अहिलेको टड्कारो आवश्यकता बनेको छ।
कार्यक्रमको तेस्रो अङ्कमा भने जैविक स्रोतहरू खास गरी जडीबुटी प्रयोगको परम्परागत ज्ञान र त्यसको महत्त्वबारे छलफल गरेका थियौँ। छलफलमा तत्कालीन वन विभागका महानिर्देशक डाक्टर कृष्ण आचार्य, वनस्पति विभागका महानिर्देशक सञ्जीव कुमार राई र वनस्पति विभागका विज्ञ केशव राज भण्डारीसँग औषधिजन्य वनस्पतिको परम्परागत रूपमा महत्त्व र उपयुक्तताबारे जानकारी दिन के कस्ता प्रयासहरू भइरहेका छन् भन्ने बारे जिज्ञासा राखिएको थियो। त्यसै गरी कार्यक्रमको चौथो भागमा हामीले खाद्य तथा कृषि बालीमा रहेका आनुवंशिक स्रोतको प्रयोग तथा यससँग सम्बन्धित परम्परागत ज्ञान र त्यसको महत्त्वबारे छलफल गरेका थियौँ। त्यसका लागि जैविक स्रोत र कृषिजन्य उत्पादनबारे लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहनु भएका दुईजना विज्ञ डाक्टर देवेन्द्र गौचन र डाक्टर मदन भट्टसँग कुराकानी गरिएको थियो। डाक्टर गौचनसँग कृषि क्षेत्रमा खाद्य तथा कृषिका लागि वनस्पति, आनुवंशिक स्रोत सम्बन्धी परम्परागत ज्ञानको प्रयोग र महत्त्वबारे बुझेका थियौँ।
जुन एकल जातीय खेती प्रणाली कमर्सियल र मोनोकल्चर फार्मिङले गर्दाखेरि यो चाहिँ हाम्रो ट्रेडिसनल इन्डिजिनियस सस्टेनेबल फार्मिङ सिस्टम जुन चाहिँ जैविक विविधतामा आधारित कृषि प्रणाली चाहिँ कमजोर भइरहेको छ। राज्यले दात्री निकायहरूले पनि खास गरेर विकासे आयाती जातहरूमा बढी फोकस गर्नाले स्थानीय रैथानी बालिका आनुवंशिक स्रोतहरूको संरक्षण उपयोग र अनुसन्धानमा कम भएको छ। यसले गर्दाखेरि लोप हुने अवस्थामा भएको हुनाले यसको संरक्षण गर्नु आजको राष्ट्रिय आवश्यकता हो र यसले चाहिँ राष्ट्रिय हाम्रो खाद्य सुरक्षा खाद्य सम्पूर्णता कार्यान्वयनमा ल्याउनको लागि पनि यो परम्परागत ज्ञानको संरक्षणमा जरुरी छ र सकेसम्म खाद्य सुरक्षाको लागि यी बालीहरूको पहुँचमा सहजता ल्याउने लाभांशको बाँडफाँडको लागि चाहिँ यदि कसैले कमर्सियलाइजेसन गर्यो व्यापारीकरण गर्यो भने त्यसकोबाट आउने मुनाफा चाहिँ सेयर गर्ने भन्ने नीतिगत कुराहरू आएको छ तर प्र्याक्टिकल लेभलमा देखिएको छैन। तर केही रूपमा इन्डाइरेक्ट बेनिफिट सेयरिङ चाहिँ भइरहेको छ। जस्तो हामीले बेनिफिट सेयरिङको दुईटा माध्यम चाहिँ एउटा लाभांशको बाँडफाँड अर्को चाहिँ नन मोनिटरी बेनिफिट सेयरिङ। नन मोनिटरीमा चाहिँ केही कामहरू भएको छ जस्तो भन्नाले प्राविधिक सहयोग दिने टेक्नोलोजीको सपोर्ट गर्ने क्षमता अभिवृद्धि गर्ने।
त्यस्तै विज्ञ भट्टसँग कृषि क्षेत्रमा परम्परागत ज्ञान र आनुवंशिक स्रोतको उपयोग बारे के कस्ता अध्ययन अनुसन्धानहरू भइरहेका छन् त भनेर जानकारी गराएको थियो जसबाट कृषिजन्य उत्पादन बारे बुझ्न सहयोग गरे होला भन्ने हाम्रो अपेक्षा छ।
सन् 2010 हाम्रो राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र जिन ब्याङ्कको स्थापना भए पश्चात चाहिँ कृषिको जैविक विविधता चाहिँ हामीले 67-68 जिल्लामा गएर चाहिँ हामीले त्यहाँका परम्परागत स्रोतहरू कृषि जैविक विविधताहरूलाई हामीले संकलन गरेर तिनीहरूको अध्ययन सुरुवात भइरहेको छ।
हामीले कार्यक्रमको पाँचौं भागमा जैविक स्रोतको अध्ययन अनुसन्धान गरिरहनु भएका विज्ञ डाक्टर बालकृष्ण जोशी र विज्ञ डाक्टर केपी ओलीसँग कुराकानी गरेका थियौं जसबाट आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धि र खाद्य तथा कृषिका लागि वनस्पतिक आनुवंशिक स्रोत सम्बन्धी गरिएको अन्तर्राष्ट्रिय सन्धि अर्थात् ITPGRFA बीचको सम्बन्ध यसका समानता र असमानता बारे बुझ्न सहयोग पुग्यो भन्ने हाम्रो अपेक्षा छ। त्यसै गरी कार्यक्रमको छैठौं भागमा आइपुग्दा वन मन्त्रालयकी उपसचिव मधु घिमिरे र आनुवंशिक स्रोत कानूनका विज्ञ दिनमणि पोखरेलसँग आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको कानूनी पक्षबारे कुराकानी गरेका थियौं।
विकासशील देशहरूमा भएका त्यस्ता आनुवंशिक स्रोतमाथि उनीहरूले पहुँच खोज्ने प्रवृत्तिहरू बढ्दै गएको छ र त्यो प्रयोग गर्दाखेरि त्यो स्रोतको मात्रै प्रयोग होइन कि त्यो स्रोतलाई परम्परागत रूपमा कसरी समुदायले प्रयोग गर्दै आएका थिए त्यो सम्बन्धी ज्ञान के छ भनेर त्यो ज्ञानमा पनि आधारित भएर नयाँ आधुनिक प्रविधिहरूको विकास हुने प्रचलन अगाडि गएको हुनाले त्यो स्रोतको संरक्षण मात्रै होइन कि त्यसको उपयोगका लागि परम्परागत ज्ञान समेत जोडेर अब चाहिँ त्यस्तो चाहिँ स्रोतहरूको खास गरी आनुवंशिक स्रोतको संरक्षण र त्यसको उपयोग सम्बन्धमा भएका परम्परागत ज्ञानहरूको संरक्षण गर्दा आएका समुदायले पनि त्यसबाट हुने लाभमा चाहिँ अंश पाउनुपर्छ भन्ने अहिलेको महत्त्वपूर्ण कानुनी प्रश्न हो।
हरेक वर्षको मे 22 विश्वभर नै अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइन्छ। यसै दिवसको सन्दर्भमा हामीले जैविक विविधता सम्बन्धी विशेष कार्यक्रम पनि प्रस्तुत गर्यौं। विशेष प्रस्तुतिमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओलीसँग जैविक विविधता सम्बन्धी विशेष कुराकानी गरिएको थियो। देशको संघीय ढाँचा अनुसार जैविक विविधताको संरक्षणका कार्यक्रमहरू कसरी अघि बढ्दैछ भन्ने बारे मन्त्री बस्नेतले जानकारी गराउनु भएको थियो।
संरक्षण र बिउ उपयोग दुवै दृष्टिले काम गर्नको लागि हामी कहाँ अहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको व्यवस्था गरेका छौँ, वन ऐनको व्यवस्था गरेका छौँ, वातावरण संरक्षण ऐनको पनि व्यवस्था भएको छ, सङ्कटपूर्ण वनस्पति र वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी हामीसँग ऐन पनि छ। यी ऐनहरूले निर्देश गरे अनुरूप यसको संरक्षण र उपयोगको समग्र रणनीति निर्माण गरेर अगाडि बढेका छौँ। कतिपय अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरूसँग चाहिँ सरकार राख्ने विषयहरू छन्, लिने अन्तर्राष्ट्रिय क्षेत्र छ, त्योसँग सम्बन्धित कुराहरू हामी सङ्घले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ। कतिपय प्रादेशिक स्तरमा महत्त्व राख्ने कुराहरू प्रादेशिक स्तर र क्षेत्रलाई चाहिँ समेट्ने विषयहरूलाई प्रदेशले व्यवस्थापन गर्छ। अब हामी कहाँ जो जैविक विविधता छ त्यसको उपयोगबाट अब अन्तर्राष्ट्रिय जगतले पर्याप्त लाभ लिइराखेको छ, त्यसको एक हिस्सा हामी बन्नुपर्छ भन्ने कुरा यो अलि अगाडिदेखि छलफल चल्दै आएको विषय पनि हो। यो यहाँ हाम्रो छलफल मात्र नभएर नागोया अभिसन्धिले यस सम्बन्धी अब कानुनहरू बनाएर अगाडि बढ्न जे व्यवस्था गरेको छ त्यसले पनि हामीलाई केही आधारहरू थप प्रदान गरेको छ।
त्यस्तै जैविक विविधता दिवसको सान्दर्भिकता र यसको संरक्षण र दिगो उपायका लागि भइरहेका क्रियाकलाप बारे सचिव ओलीसँग कुराकानी गरेका थियौं।
जैविकताको संरक्षण र यसको दिगो उपयोग र जैविकता संरक्षणबाट प्राप्त हुने लाभको न्यायचित बाँडफाँड, तीनवटा विषयमा नेपालले वन तथा वातावरण मन्त्रालय यो महासन्धिको फोकल संस्था पनि हो र यसले नीतिगत कानुनी संस्थागत कार्यक्रम कार्यान्वयन तहमा विभिन्न उपलब्धिहरू हासिल गरेको अवस्था छ। जैविकता महासन्धिमा टेकेर बनाइएका दस्तावेजहरूमा हामीले 6 थिमेटिक विषयलाई प्रमुखता दिएका छौँ। त्यसमा मुख्यतया अब वनको जैविकता, संरक्षित क्षेत्रको जैविकता, पर्वतीय जैविकता, सिमसारको जैविकता, कृषि जैविकता र यो चरण क्षेत्रको जैविकता। वन क्षेत्रको जैविकताको कुरा गर्दाखेरि हामीसँग उल्लेखनीय रूपमा सफलताहरू हासिल भएको इतिहास एकातिर छ, जस्तो समुदायमा आधारित वन व्यवस्थापन पद्धति, त्यो पद्धति अप्नाएर उपलब्धि हासिल गर्ने संसारको पायनियर मुलुक मात्रै एउटा हो। नेपालमा भर्खरै हामीले यो सुरु गरेको दिगो वन वैज्ञानिक व्यवस्थापनको विषय पनि एउटा वनमा विज्ञानलाई कसरी अघि बढाउन सकिन्छ भन्ने हिसाबले सुरुवात गरेको अवस्था हो।
कार्यक्रमको 6 अङ्क जस्तै 7 अङ्कमा पनि आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी कानुनी पक्षबारे कानुन मन्त्रालयका उपसचिव सुभाष भट्टराई र वातावरणीय कानुन विज्ञ दिलराज खनालसँग कानुन विषयमा केन्द्रित भएर कार्यक्रम प्रस्तुत गर्यौं। सो अङ्कले अझै आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडमा कानुनको भूमिका र अवस्थाबारे बुझ्न सहयोग गरेको थियो। हामीले विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको विभिन्न कार्यक्रमको जानकारी समेटेर कार्यक्रमको 8 भाग प्रस्तुत गरेका थियौं। साथै जैविक विविधता र यससँग सम्बन्धित परम्परागत ज्ञान, सिप र अभ्यासहरूको अभिलेखीकरण एवं दर्ता सम्बन्धी विधि, प्रक्रिया तथा प्रयासबारे विभिन्न विज्ञहरूको विचार पनि समेटेका थियौं। कार्यक्रममा दिवसकै उपलक्ष्यमा कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर 9 घलेलका बम बहादुर घलेल आधारभूत विद्यालयमा सञ्चालन गरिएको अन्तर्विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल शहीद हरिप्रसाद आधारभूत विद्यालयका छात्रा सनम केसीको निबन्धको छोटो अंश पनि सुनाएका थियौ।
माटोमा जान नपाउने, जलाएमा कार्बन मोनोअक्साइड जस्तो ग्यास उत्पन्न भई क्यान्सर हुने सम्भावना बढाउँछ।
कार्यक्रमको 9 भागमा पनि जैविक विविधता तथा यससँग सम्बन्धित परम्परागत ज्ञान, सिप र अभ्यासहरूको अभिलेखीकरण एवं दर्ता सम्बन्धी विधि, प्रक्रिया तथा प्रयासबारे विज्ञहरूको विचार समेटेका थियौं। यसका लागि जैविक विविधता विज्ञ डाक्टर यादव उप्रेती, जैविक विविधता संरक्षण तथा व्यवस्थापन विज्ञ डाक्टर जनिता गुरुङ र प्राध्यापक डाक्टर रामप्रसाद चौधरी हामीसँग हुनुहुन्थ्यो।
प्रक्रियाका लागि कुन कुन निकाय, कुन कुन संस्था अथवा समुदायको के कस्तो भूमिका चाहिँ अहिले रहिआएको छ?
जस्तै 2058 सालदेखि 60-62 सालसम्म विभिन्न समुदायहरूमा तत्कालीन वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत नै विभिन्न परियोजनाहरू मार्फत काम भएको पाइन्छ। 10-12 वर्षको कालखण्डमा खासै केही काम भएको पाइएन, तर त्यो बिचमा पनि यो कृषि जैविक विविधताको हकमा लिभर्ड जस्ता संस्थाहरूले काम गरेका थिए र पछाडि आएर यो वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतकै परियोजनाहरू विभिन्न, त्यो बेलामा कैलाश भूपरिधि कार्यक्रम सञ्चालित थियो र अहिले पनि छ, त्यो मार्फत विभिन्न जिल्लाहरूमा त्यसका कामहरू भएका थिए। नेपालको कानुनले नै कहाँ कसरी दर्ता गर्न सकिन्छ भन्ने कुराहरू को बारेमा स्पष्ट पार्दैछ, तर अभिलेखीकरणको कामहरू विभिन्न समुदायहरूमा यही परियोजना मार्फत पनि हामीले दोलखा र कास्कीमा पनि यसको काम गरिरहेछौँ।
जैविक विविधता बारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दैछौ। आगामी कार्यक्रममा समेत गएका अङ्कहरूको पुनः स्मरण गराउनेछौ। कार्यक्रम बारे केही सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com पठाउन सक्नुहुन्छ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सकिन्छ। 15 दिनपछिको शनिबार फेरि हाम्रो भेट हुने नै छ। आजलाई बिदा भयौं। नमस्कार।